यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। 31 विश्व आदिवासी दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो। आदिवासीको परम्परागत ज्ञान र रैथाने संस्कृतिको संरक्षण जरूरी रहेको संचार मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। कास्कीमा करिब 6.5 केजी अवैध सुन सहित 11 जना भारतीय नागरिक पक्राउ। पर्वतका 31 सामुदायिक विद्यालय विद्यार्थी विहीन। र इजरायली आक्रमणमा परि गाजामा सहायता कुरिरहेका 21 जना सहित 33 जनाको मृत्यु।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा, ऋषि तर्पणी पर्व आज देशभर यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाव, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने गर्दछन्। तागाधारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं दोहोरो रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। जनै पूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाने पनि चलन रहेको छ। यसरी क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइका बीच प्रेम सम्बन्ध प्रगाढ बन्ने सामाजिक मान्यता छ। काठमाण्डौको उत्तर पूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाईकुण्ड, ललितपुरको कुम्बेश्वर, सिन्धुपाल्चोकको 5 पोखरी, धनुषाको जनकपुरधाम, धनुष सागर र गंगा सागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन आजै बिहानैदेखि मेला लाग्ने गर्दछ। राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा आज वैदिक विधि अनुसार नव यज्ञोपवित जनै एवं रक्षाबन्धन ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेल सहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट आज निर्धारित साइत अनुसार वैदिक रक्षाबन्धन ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गर्नुभयो। यसैगरी जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखी ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदी बहिनीको हातबाट राखी ग्रहण गर्नुभएको हो। विश्व संस्कृत दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। संस्कृत भाषामा निहित ज्ञान र सम्पदा बारे विश्व समुदायको ध्यान आकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ। दिवसका अवसरमा जरो किलो प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा वेद विषयमा पहिलो विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर ऋषिराम पोखरेललाई सम्मान गरिएको छ। प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा शिक्षाविद विद्यानाथ कोइराला, सम्मानित व्यक्तित्व पोखरेल, विश्व संस्कृत दिवस कार्यक्रम संयोजक प्राध्यापक डाक्टर माधव प्रसाद पाण्डे, प्राध्यापक डाक्टर जीवन अधिकारी लगायतले संस्कृतको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो। प्रतिष्ठानको आह्वानमा 2075 सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो। गाई जात्रा शुरू भएको संकेत स्वरूप भक्तपुरमा आज सरकारी घिन्ताङ्गिसी नाच प्रदर्शन गरिएको छ। गाई जात्रा साउन शुक्ल प्रतिपदा अर्थात जनै पूर्णिमाको भोलिपल्ट धूमधामले मनाइन्छ। भक्तपुरमा जनै पूर्णिमाको दिउँसो सरकारी घिन्ताङ्गिसी नाच प्रदर्शनसँगै गाई जात्रा शुरू भएको मानिन्छ। वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाई जात्रा शुरू भएको जनाउदिन गुठी संस्थानले सुकुलढोका स्थित नाट्येश्वरीको पूजा गरी दरबार स्क्वायर स्थित बहटोलबाट घिन्ताङ्गिसी नाच निकालिन्छ। 31 विश्व आदिवासी दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आज काठमाण्डुमा आयोजना गरेको आदिवासी जनजाति कृत्रिम बौद्धिकता अधिकारको रक्षा र भविष्यको निर्माण विषयक कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली विविधताको प्रवर्धन हुने गरी काम गर्न आदिवासी समुदायलाई आग्रह गर्नुभयो। संचार मन्त्री गुरूङले संविधानले आदिवासीको संरक्षित स्वायत्त र विशेष क्षेत्रको परिकल्पना गरेकाले आदिवासी जनजाति आयोग लगायतका संघ संस्थाले त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। आदिवासीको परम्परागत ज्ञान र रैथाने संस्कृतिको संरक्षणको खाँचो रहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री गुरूङले प्रविधिको तीव्र विकास भएको अहिलेको अवस्थामा कृत्रिम बौद्धिकता एआईले धेरै कामहरू सहज बनाएको बताउनुभयो। मन्त्री गुरूङले नेपालमा एआईको विकासमा लगानीको सम्भावना बढ़िरहेकाले यसतर्फ सबैको चासो हुनु आवश्यक रहेको बताउनुभयो।
एआई चाहिँ एउटा न्यायको लागि चाहिँ गर्ने एउटा प्राविधिक चाहिँ साधन मात्रै होइन, यो त एउटा सामाजिक इन्स्ट्रुमेन्ट हो, सोसल इन्स्ट्रुमेन्ट। त्यो के को लागि भनेदेखि इथिक्सको लागि, इक्विटीको लागि र जस्टिसको लागि त्यो प्रयोग हुनुपर्छ भन्ने। लगानीकर्ताहरूले लगानी गर्न सक्ने धेरै सम्भावना छ। एआईका इन्फ्रास्ट्रक्चरहरू, आइटीको इन्फ्रास्ट्रक्चर नेपालमा बनाउने, इन्डिजिनियस नलेजलाई चाहिँ डिजिटल इनोभेसन इको सिस्टममा चाहिँ कसरी हामीले इन्टिग्रेट गर्ने।
संचार मन्त्री गुरूङले समतामूलक समाज निर्माणका लागि समानुपातिक समावेशी सिद्धान्तमा देशको विकास हुन आवश्यक रहेको पनि त्यस अवसरमा उल्लेख गर्नुभयो। कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले अहिलेको राजनैतिक सामाजिक व्यवस्था परिवर्तनमा आदिवासीको योगदान पनि महत्वपूर्ण रहेकाले राज्यको संरचनामा आदिवासीको समानुपातिक प्रतिनिधित्वमा जोड़ दिनुभयो। हरेक वर्षको अगस्त 9 मनाइने यस दिवस विश्वभर रहेका आदिवासी समुदायको समृद्ध संस्कृति, विशिष्ट पहिचान र योगदानको सम्मान स्वरूप मनाउने गरिन्छ। सन् 1994 संयुक्त राष्ट्रसंघले यस दिवस मनाउन शुरू गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले करिब 6.5 केजी अवैध सुनसहित 11 भारतीय नागरिकलाई पक्राउ गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले 6 किलो 400 ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। उनीहरूको साथबाट 444 तोला चाँदी र 5,14,665 रूपियाँ समेत प्रहरीले बरामद गरेको छ। बरामद भएको सुनको बजार मूल्य 10,97,00,000 रहेको छ। पक्राउ परेका भारतीय नागरिकहरू कोलकाता र पश्चिम बंगाल घर भई समयदेखि पोखरामा सुनचाँदी कालीगढ़का रूपमा कार्यरत रहेका प्रहरीले जनाएको छ। पर्वतका 31 सामुदायिक विद्यालय विद्यार्थी विहीन भएका छन्। जिल्लाका 7 पालिकामा रहेका 31 सामुदायिक विद्यालय बढ़दो बसाई सराई र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रितिँदै जाँदा विद्यार्थी विहीन भएका हुन्। विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको र अधिकांश आधारभूत र प्राथमिक तहका विद्यालय रहेको जिल्ला शिक्षा समन्वय एकाई पर्वतले जनाएको छ। जिल्लाका 7 स्थानीय तहमा 272 सामुदायिक विद्यालय रहेका छन्। लामो समयदेखि विद्यार्थी संख्या शून्य भइसक्दा पनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजन गरिएको छैन। धनगढ़ीस्थित कैलाली कारागारका कैदी बन्दी बीच भएको झडपपछि उत्पन्न परिस्थिति प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा 50 सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो। यसैबीच घटनालाई लिएर प्रमुख जिल्लाधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा आज बसेको बैठकले सहायक प्रमुख जिल्लाधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिन दिनका लागि समिति गठन गरेको छ। कारागारमा कैदी बन्दी बीच शुक्रबार राति भएका झडपका घाइते धनगढ़ी उपमहानगरपालिका चारका भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको छ। घटनामा घाइते भएका 44 कैदी बन्दीको सेती प्रादेशिक अस्पताल नजिकै कोरोना कालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ। कारागारभित्र ब्लक एमा बस्ने र ब्लक बीमा बस्ने कैदी बन्दी बीच झडप भएको थियो। 150 जना क्षमताको कैलाली कारागारमा हाल 680 जना रहेका छन्। गुणस्तरीय र सर्वसुलभ ल्याब सेवा उपलब्ध हुन थालेपछि कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा आउने सेवाग्राही खुशी देखिएका छन्। विभिन्न रोगको जाँच परीक्षण गराउन आउने बिरामीको संख्या पनि उल्लेखनीय रूपमा बढ़ेको छ। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा लिन आउने बिरामीको संख्या उल्लेखनीय रूपमा बढ़न थालेको छ। विभिन्न रोगको खोज अनुसन्धान तथा रोग निवारणका लागि कोशी प्रदेश सरकारले विराटनगरमा सञ्चालनमा ल्याएको प्रयोगशालाले स्वास्थ्य जाँचको नमूना परीक्षण न्यून दर रेटमा गर्न थालेपछि सर्वसाधारणहरूले कम खर्चमा धेरै प्रकारको सेवा पाउन थालेका छन्। प्रयोगशालामा गरिएको रोगको जाँचको रिपोर्ट विश्वसनीय र भरपर्दो भएकाले थोरै पैसामा धेरै सुविधा लिन सहज भएको विराटनगर तीनका विश्वकान्त दाहालको भनाइ छ।
पछिल्लो पिरियडमा निकै राम्रो पिकअप गरेको छ र ल्याबमा पनि अलिक गुणस्तरीय भएको क्रस चेक गर्दाखेरि गुणस्तरीय भएको कुरा चाहिँ हामीले रेगुलर ग्राहकहरूले चाहिँ फिलिङ गरेका छौँ। राज्यले सञ्चालन गरेको प्रदेशले सञ्चालन गरेको ल्याब अहिले पछिल्लो पिरियडमा यसको निकै राम्रो फिल भएको छ।
त्यस्तै सेवा लिन आउनुभएका विराटनगर 11 की सावित्री खतिवडाले प्रयोगशालाको जाँच परीक्षणको दर रेट निकै सस्तो भएको बताउनुभयो।
हामीले सोचे भन्दा राम्रो भएको छ। हरेक कुरामा मतलब सहज पनि अलिक हामी जस्तो मान्छेलाई होइन अनि अब कम पनि ती हिजो मुटु र छातीको एक्सरे भयो त्यो चाहिँ फ्रीमा भयो अरू जति ल्याबको छ त्यो चाहिँ अलिअलि धेरै कम लाग्दो रहेछ।
कार्यालयले गत आर्थिक वर्षमा सहज र व्यवस्थित रूपमा सेवा प्रवाह गर्न विभिन्न सुधारका कामहरू समेत गर्दै आएको प्रयोगशालाका प्रमुख प्रकाश कार्कीको भनाइ छ।
हाम्रो प्रयोगशालामा चाहिँ रुमै पछि चाहिँ हाम्रा छुट्टा छुट्टै ल्याबहरू रहेको अवस्थामा त्यसलाई चाहिँ इन्टिग्रेटेड रूपमा एउटा स्याम्पल चाहिँ मिसप्लेस नहोस् समयमै रिपोर्ट दिन सकियोस् रुम रुममा स्याम्पल पुर्याउने भन्दा पनि एउटै ल्याबमा चाहिँ हामीले सेवा दिन सक्यौँ भने जनशक्ति पनि कम लाग्छ र रिपोर्टको गुणस्तरीय तर छिटो छरित हुन्छ भनेर हामीले तल्लो तलमा चाहिँ हामीले एउटा रुमहरूलाई चाहिँ इन्टिग्रेटेड ल्याबोरेटरी रूपमा सञ्चालन ल्याएका छौँ। त्यो गरेर प्रदेश सरकार र मातहत निकायबाट नमूना सञ्चालन तथा परीक्षण सेवा सञ्चालन गरेका छौँ जुन कुरियर सेवा मार्फत आइ नै रहेको छ। त्यसै गरेर यो वर्षमा हामीले लगभग 5,000 जना जति महिलामा दिदी बहिनीहरूको पाठीघरको मुखको क्यान्सर पहिचानको लागि पीसीआर मेथडबाट परीक्षण गरेका छौँ।
2075 सालदेखि निरन्तर सेवा प्रवाह गर्दै आएको सो प्रयोगशालाले गत आर्थिक वर्ष 23,690 जना बिरामीलाई परीक्षण सेवा प्रदान गरेको थियो जसमा प्रयोगशालामा आएर प्रत्यक्ष रूपमा 22,390 जनाले र स्वास्थ्य मन्त्रालयले शुरू गरेको कुरियर सेवा मार्फत प्रदेशका विभिन्न जिल्लाका 1,300 बिरामीले सेवा प्राप्त गरेको प्रयोगशालाका प्रमुख प्रकाश कार्कीको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
सुनसरीको इटहरी उपमहानगरपालिका 20 को इटहरी धरान सड़क खण्ड स्थित पानीपिया जंगलमा आज स्कूटर र बस एक आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। इटहरीबाट धरानतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको स्कूटर ठोकिँदा स्कूटर चालक झापाको बिर्तामोड़ नगरपालिका 5 का सुजन विक र पछाडि सवार सूरज विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवड़ाले जानकारी दिनुभयो। सप्तरीमा बसले साइकललाई पछाडिबाट ठक्कर दिँदा आज साइकल यात्रीको घटनास्थलमा मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिँदा सप्तरीको अग्नि साइर कृष्णा सवरण गाउँपालिका 2 स्थित चाँदनीका साइकल यात्री सीतापुर निवासी 68 वर्षीय बुदुर चौधरीको घटनास्थलमै मृत्यु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली आक्रमणमा परि गाजामा आज सहायता पर्खिरहेका 21 नागरिक सहित कम्तीमा 33 जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेपछि कम्तीमा 21 जनाको मृत्यु हुनका साथै 30 जना घाइते भएको एएफपीले जनाएको छ। यसै गरी खाद्यान्न अभावका कारण भोकमरी र कुपोषण झेलिरहेका थप 11 जनाको आज मृत्यु भएको पनि गाजा अस्पतालले जनाएको छ। युद्ध शुरू भएदेखि गाजामा आपूर्तिको प्रवेशमा इजरायली प्रतिबन्धले खाद्यान्न, औषधि र इन्धन लगायतका आवश्यक आपूर्तिको अभाव निम्त्याएको छ। हिजो इजरायली सुरक्षा परिषदले गाजा शहर कब्जा गर्ने प्रधानमन्त्री नेतन्याहुको योजनालाई अनुमोदन गरेको थियो। यसले विश्वभर आक्रोशको लहर निम्त्याएपछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेतन्याहुले इजरायलले गाजालाई कब्जा गर्न नभई गाजालाई हमासबाट मुक्त गर्न खोजेको बताउनुभयो। इजरायलका कारण गाजा क्षेत्रमा करिब 20 लाख भन्दा बढ़ी मानिसहरूले भोकमरीको सामना गरिरहेका छन्। इजरायल गाजा युद्धका क्रममा हालसम्म 61,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले अफगानिस्तानले हाल जबरजस्ती निर्वासनको सामना गरिरहेकाले यस वर्ष मात्र करिब 15 लाख आप्रवासी निर्वासित भई छिमेकी देशबाट स्वदेश फर्किने जनाएको छ। संगठनका अनुसार अन्तर्राष्ट्रिय समर्थन बिना नै अफगान आप्रवासीहरूलाई निर्वासित गर्ने पाकिस्तानी निर्णयले अफगानिस्तानलाई तत्काल गम्भीर संकटतिर धकेलिरहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका महासचिवका लागि उपप्रवक्ता फरहान हकले अफगानीहरूले हाल जबरजस्ती निर्वासनको सामना गरिरहेको बताउँदै तत्काल अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्नुभएको छ। यसै गरी सन् 2023 सेप्टेम्बरदेखि हालसम्म 40 लाख भन्दा बढ़ी अफगानहरू इरान र पाकिस्तानबाट फर्किएको उल्लेख गर्दै 2025 मात्र 15 लाख भन्दा बढ़ी आप्रवासी फर्किने टोलो न्यूजले जनाएको छ। यूएन वुमेनले प्रतिवेदन जारी गर्दै निर्वासित आप्रवासीहरूको लगभग आधा हिस्सा महिला तथा बालबालिका भएको उल्लेख गरेको छ। प्रतिवेदनका अनुसार अफगानिस्तान फर्केपछि उनीहरूले गरीबी, हिंसा र प्रतिबन्ध लगायतका खतराहरूको सामना गरिरहेका छन्। चीनले आज बिहान आफ्नो स्मार्ट ड्रागन 3 रकेट मार्फत गेली 04 उपग्रह सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ। यो प्रक्षेपण पूर्वी चीनको सान्दोङ प्रान्तको रिजाओ सहर नजिकै समुद्रबाट गरिएको हो। गेली 04 एक उपग्रह समूहमा साना उपग्रहहरू समावेश छन् जुन पृथ्वीको कक्षमा रहेका हुन्छन् र यी उपग्रहहरूले संचार, नेभिगेशन, मौसम पूर्वानुमान र वैज्ञानिक अनुसन्धान जस्ता क्षेत्रमा काम गर्ने उद्देश्य राख्दछन्। यस्तो उपग्रह समूहले पृथ्वी अवलोकन र डाटा संकलनमा सुधार ल्याएर विभिन्न सेवा र प्रविधिमा सटीकता र विश्वसनीयता बढ़ाउँछ। समुद्रमा गरिएको यो सफल प्रक्षेपण चीनको बढ़दो प्राविधिक क्षमताको एक नमूना हो जसले वैज्ञानिक अनुसन्धान, संचार र सटीक स्थान निर्धारण प्रणालीमा थप योगदान पुर्याउने अपेक्षा गरिएको सिन्वा समाचार एजेन्सीमा जनाइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत व्यापारमा नेपाललाई 4.5 अर्ब फाइदा भएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जाल मार्फत नेपालले विद्युतमा यस वर्ष 4.5 अर्ब फाइदा गरेको उल्लेख गर्नुभएको हो। प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आम प्रयोगमा विद्युत भार कटौती हटे पनि उद्योगमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढ़ाइएको उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभामा दर्ता भएको वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082 14 जना सांसदबाट 66 वटा संशोधन प्रस्तावहरू परेका छन्। विधेयकमाथि 10 जना सांसदहरूले एकल र 4 जना सांसदहरूले संयुक्त रूपमा संशोधन प्रस्ताव पेश गर्नु भएको छ। परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ सरकारले ल्याएको विधेयक चाँडै पारित भई कार्यान्वयनमा ल्याउनु पर्नेमा संसदको अर्थ समितिका सांसदहरूले जोड़ दिनु भएको छ। पूर्वाधार क्षेत्रमै लगानी गर्ने उद्देश्य राखेर सरकारको लगानी सहित स्थापना भएका नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडबाट लक्षित नतिजा प्राप्त हुन नसकिरहेको बेला सोही प्रकृतिको वैकल्पिक विकास वित्त कोष ल्याउन आवश्यक छैन भनेर गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा पूर्व अर्थमन्त्री वर्षमान पुनले व्यक्त गर्नुभएको छ। सांसद वासुदेव घिमिरेले वैकल्पिक विकास वित्त कोषलाई बलियो र प्रभावकारी बनाउन अर्थमन्त्रीलाई नै त्यसको संचालक समितिको अध्यक्ष बनाइनुपर्ने र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतलाई पनि संचालक समितिमा सदस्यको रूपमा राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। विधेयकमा कोषको व्यवस्थापन तथा सञ्चालन गर्न अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहने गरी संचालक समितिको प्रस्ताव गरिएको छ। विधेयकमा कोषको अधिकृत पुँजी 1 खर्ब र चुक्ता पुँजी 25 अर्ब रहने प्रस्ताव गरिएको छ। त्यसमा नेपाल सरकारको 51% अर्थात 12.75 अर्ब करोड़ बराबरको शेयर लगानी गर्ने प्रस्ताव गरिएको छ। कोषमा नेपाल सरकार अन्तर्राष्ट्रिय वित्तीय संस्था वा विदेशी बैंक तथा वित्तीय संस्था, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरूले लगानी गर्न पाउनेछन्। विश्व व्यापार संगठन डब्ल्यूटीओले सन् 2026 का लागि विश्व वस्तु व्यापार वृद्धि दरको पूर्वानुमान घटाएर 1.8% झारेको छ। यसअघि डब्ल्यूटीओले उक्त दर 2.5% हुने अनुमान गरेको थियो। डब्ल्यूटीओले वस्तु व्यापार वृद्धि दर घट्नुको प्रमुख कारणको रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई मानेको छ। डब्ल्यूटीओले शुक्रबार सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार हालैका भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने उल्लेख छ। पर्व इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष 2081-82 का लागि 18% बोनस शेयर वितरण गर्ने भएको छ। पर्वु इन्सुरेन्सको 29 वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै शेयर धनीहरूलाई आवश्यक प्रतिफल प्रदान गरेको पर्वु इन्सुरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो। ग्राहकलाई छिटो छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले पर्वु इन्सुरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेसन प्रविधि लागू गरिसकेको र डिजिटल माध्यमबाट नै दावी भुक्तानी प्रक्रिया, पोलिसी नवीकरण तथा अन्य बीमा सेवाहरूलाई अझ सरल र प्रभावकारी बनाएको पर्वु इन्सुरेन्सले उल्लेख गरेको छ।
अब खेल समाचार अजय बमबाट।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउने आयोजनामा सरकारले काम गरिरहेको बताउनु भएको छ। काँकरभिट्टा खेल मैदानको शनिबार निरीक्षण गर्दै उहाँले पूर्वी नाकामा रहेको खेल मैदान मार्फत काँकरभिट्टाले नेपालमा पर्यटक भित्र्याउन सक्ने बताउनुभयो। मन्त्री चौधरीले संघीय सरकारले काँकरभिट्टा खेल मैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष 2082-83 3 करोड़ रूपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो। अस्ट्रेलियामा बुधबारदेखि शुरू हुने टप इन T20 सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने होबर्ट हेरिकिन्सको एकेडेमी टोलीको घोषणा भएको छ। 14 सदस्यीय होबर्टको टोली शनिबार घोषणा भएको हो। होबर्टको टोलीमा अस्ट्रेलियन टोलीको प्रतिनिधित्व गरिसकेका तीव्र गतिका बलर ब्लिन स्ट्यानलेक समेत रहेका छन्। टोलीमा बिग बस लीग बीबीएल तथा अस्ट्रेलियाका लागि उमेर समूहको प्रतिनिधित्व गरिसकेका क्रिकेटर छन्। नेपालले सिरिजको 14 खेलमा होबर्ट हेरिकिन्स एकेडेमिक टोलीसँग भदौ 3 गते खेल्नेछ। होबर्टको टोली घोषणा भएसँगै सिरिजको सोमो चरणमा नेपालले खेल्ने सबै 5 टोली घोषणा भएको छ। रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको यसअघि घोषणा भइसकेको छ। नेपाल पहिलो पटक सिरिजमा सहभागी हुन लागेको हो। एनटीको आयोजनामा हुने टप इन सिरिजमा 11 टोलीको सहभागिता रहनेछ। सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपाल, पाकिस्तान ए, बंगलादेश ए र अमेरिकाको माइनर लीग विजेता सिकागो किङ्सम्यान छन्। त्यस्तै सिरिजमा बीबीएलका हर्बर्ट हेरिकेन्स, पर्थ स्कोर्स, एडिलेड स्काय, मेलबर्न स्टार तथा मेलबर्न रेडिगेसन एकाडेमी टोलीको सहभागिता रहनेछ। नेपालले सोमो चरणमा 6 खेल खेल्नेछ। हिन्दू तथा बौद्ध मार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मोस्ताङको बारांगुङ मुक्ति क्षेत्र गाउँपालिका एकमा अवस्थित मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा सांस्कृतिक यात्रुङ पर्वमा घोड़ा दौड़ आयोजना गरिएको छ। कदम घोड़ा दौड़ प्रतियोगिताको उपाधि उपल्लो मुस्ताङको लोगे घर दामोरकुण्ड गाउँपालिका अध्यक्ष लोपसाङ छोम्लिङ विष्टले जितेका छन्। पछिल्लो समय उफ्रिएर दौड़िने कदम घोड़ा दौड़ जनशक्तिको अभावले लोप हुन थालेपछि जनप्रिय युवा क्लब पुराङ रानी पौवाले संरक्षण तथा प्रचार प्रसारका लागि शुरू गरिएको हो।
अब मौसम। आगामी 24 घण्टामा मध्य प्रदेश लगायत कोशी प्रदेशका पहाड़ी र तराई भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी र तराई भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईको भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 18.1 मिलिमिटर। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 7.6 मिलिमिटर। पोखराको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.1 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 9.7 मिलिमिटर। र दिपायलको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 24.1 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। 31 विश्व आदिवासी दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो। आदिवासीको परम्परागत ज्ञान र रैथाने संस्कृतिको संरक्षण जरूरी रहेको संचार मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। कास्कीमा करिब 6.5 केजी अवैध सुनसहित 11 जना भारतीय नागरिक पक्राउ। पर्वतका 31 सामुदायिक विद्यालय विद्यार्थी विहीन र इजरायली आक्रमणमा परि गाजामा सहायता कुरिरहेका 21 जना सहित 33 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।